الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير اللہ تعالیٰ کے آخری نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی معراج کا واقعہ ہم سن رہے ہیں. مکۃ المکرمہ سے براق کے اوپر سوار ہو کر نبی کریم صلی اللہ علیہ وسلم روانہ ہوئے. راستے میں یعنی براق جو ہوا میں اڑ رہی تھی تو راستے میں ایک ایسی زمین کے اوپر سے گزرے جہاں کھجور کے درخت بہت زیادہ تھے. جبرائیل امین ساتھ میں تھے. جبرائیل بھی براق کے اوپر ساتھ سوار تھے. جیسا کہ آپ ایروپلین میں بیٹھتے ہو, نیچے کوئی شہر آتا ہے تو ایروپلین میں سے ہم کو پورا شہر نظر آتا ہے. تو براق پر اڑتے اڑتے نبی کریم صلی اللہ علیہ وسلم نے ایک شہر دیکھا جہاں کھجور کے بہت درخت تھے, باڑیاں تھیں. تو جبرائیل نے کہا یہاں نیچے اترو. براق نیچے اتاری. جبرائیل نے کہا کہ یہاں نفل نماز پڑھو. نبی کریم صلی اللہ علیہ وسلم نے کھجور والی باڑیوں والی بستی میں نماز نفل پڑھی. حضور نہیں جانتے تھے کہ یہ نماز میں نے کہاں پڑھی. تو جبرائیل امین کہنے لگے آپ کو معلوم ہے آپ نے نماز کہاں پڑھی؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جبرائیل مجھے نہیں معلوم میں نے کہا نماز پڑھی. رات کا وقت اور اس زمانے میں آج کی طرح شہروں میں بورڈ نہیں لگے رہتے تھے. جبریل کہنے لگے یہ یثرب ہے. یثرب مدینہ منورہ کا پرانا نام ہے. مدینہ کا نام پہلے یثرب تھا, بعد میں مدینہ منورہ بنا ہے. جبریل کہنے لگے اسی شہر میں آپ ہجرت کر کے آنے والے ہیں, یہ آپ کی ہجرت کا شہر ہے. گویا ہجرت کرنے سے پہلے معراج کی رات میں براق پر سوار ہو کر نبی پاک صلی اللہ علیہ وسلم مدینہ منورہ پہنچے تھے. وہاں نفل نماز بھی پڑھی تھی, پھر براق وہاں سے اوڑی, ایک زمین آئی, شہر آیا. جبرائیل کہنے لگے کہ یہاں اترو, یہاں بھی اتر کر کے نماز پڑھو. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے اس زمین پہ اتر کر کے نماز پڑھی. جبرائیل نے کہا کہاں آپ نے نماز پڑھی؟ حضور کو معلوم نہیں تھا. خود جبرائیل امین نے کہا کہ یہ وہ مبارک جگہ ہے جس کو وادی سینا کہتے ہیں. والتین والزیتون وطور سینین, کا یہ سینا کا میدان ہے. یہاں پر وہ درخت ہے, جھاڑ ہے, جہاں اللہ تعالیٰ نے موسیٰ علیہ السلام کے ساتھ بات چیت کی تھی. اس جگہ کے اوپر نبی کریم صلی اللہ علیہ وسلم نے معراج کی رات میں نفل نماز پڑھی. پھر براق اڑی, جیسے کہ یہاں سے کوئی لندن جاوے ممبئی سے تو کتنے سارے دیش پر سے پلین اڑ کے جائے گا, کتنے شہروں پر سے اڑ کے جائے گا. تو یہ براق اڑ کے جا رہی ہے, پہلے مدینہ اترے, پھر وادی سینا میں اترے, اب تیسری جگہ براق اتاری اڑتے اڑتے. جبرائیل نے کہا یہاں بھی نماز پڑھ لو. کہا یہ کون سی جگہ ہے؟ تو کہا یہ مدین ہے. حضرت شعیب علیہ السلام, اللہ کے نبی, ان کا یہ شہر ہے. ولما ورد ماء مدین وجد علیہ امتا من الناس یسقون. حضرت ابراہیم علیہ السلام کے ایک بیٹے جن کی قربانی ہوئی تھی حضرت اسماعیل, ہم سب جانتے ہیں. ابراہیم علیہ السلام کے ایک بیٹے کا نام تھا مدین, اور ان کے نام پر سے شہر کا نام بنا مدین. وہاں اللہ کے نبی شعیب علیہ السلام رہتے تھے. یہ شہر ابھی سعودیہ میں ہے. مدینہ سے 600-700 کلومیٹر دور ہوگا, ایجپٹ کی بارڈر کے قریب میں ہے مدین شہر. کہ یہ اللہ کے نبی شعیب علیہ السلام کی بستی ہے, وہاں آپ دو رکعت نماز پڑھیے. نبی کریم صلی اللہ علیہ وسلم نے وہاں بھی نماز پڑھی. پھر براق اڑی حضور کو لے کر ایک اور جگہ پر حضور اترے. جبرائیل نے کہا کہ یہاں اترو, نفل نماز پڑھو. یہ کون سی جگہ ہے؟ تو کہا یہ بیت اللحم ہے. عربی میں بیت اللحم کہتے ہیں, اور انگلش میں اور گجراتی میں بیت الحم کہتے ہیں. یہ جگہ پیلسٹائن میں ہے. مسجد اقصی کا جو قبلہ ہے, محراب ہے, اس کی طرف میں ہے. کہ یہ وہ جگہ ہے جہاں اللہ کے نبی حضرت عیسیٰ علیہ السلام پیدا ہوئے تھے. عیسیٰ علیہ السلام کی پیدائش کی جگہ حضور نے اتر کر کے نماز پڑھی. وَذْكُرْ فِي الْكِتَابِ مَرْيَمَ اِذِ انْتَبَذَتْ مِنْ اَهْلِهَا مَكَانًا شَرْقِيًّا. یہ مَكَانًا شَرْقِيًّا جو قرآن میں سورہ مریم میں, وہی بیت الحم ہے. وہاں بھی حضور نے معراج کی رات میں نماز پڑھی. اس سے ہم کو سبق ملتا ہے, آدمی کوئی نئے شہر میں جائے, نئی جگہ پر جاوے, تو دو چار رکعت نماز پڑھنی چاہیے تاکہ وہ جگہ قیامت کے دن ہماری عبادت کی گواہی دے دے. اللہ کا بندہ دنیا میں جہاں بھی عبادت کرتا ہے, جہاں بھی اللہ کا ذکر کرتا ہے, جہاں بھی اللہ کا نام لیتا ہے, وہ جگہ وہ زمین قیامت کے دن گواہی دے گی کہ اللہ اس نے میرے اوپر بیٹھ کر نماز پڑھی تھی, ذکر کیا تھا, قرآن پڑھا تھا. یہ گواہی دے گی. اور اللہ نہ کرے اگر زمین نے کہیں پر گناہ کیا تو قیامت کے دن وہ زمین بھی بولے گی کہ اس نے میرے اوپر گناہ کیا تھا. یومئذ تحدث اخبارها بأن ربك اوحى لها. قیامت کے دن زمین بولے گی جس نے اس پر گناہ کیا, نیکی کی, نماز پڑھی, اچھے کام کیے. اسی لیے اللہ تعالی سفر کراوے تو جہاں بھی جاؤ ذکر کرو, نماز پڑھو, قرآن پڑھو, تو قیامت کے دن وہ تمام جگہ ہماری عبادت کی گواہی دے گی. اللہ کے دربار میں گواہ بن کے آئیں گے. تو مکہ المکرمہ سے نکل کر براق پر اڑتے اڑتے نبی کریم صلی اللہ علیہ وسلم چار جگہ پر اترے اور چار جگہ پر نفل نماز پڑھی. مدینہ منورہ میں, وادی سینا میں, مدین میں, بیت اللحم میں. جب اللہ کے نبی صلی اللہ علیہ وسلم ہوا میں اڑ رہے تھے تو راستے میں ایک بڈھی ملی, بوڑھی عورت. اس نے حضور کو آواز دی, اس دوسی اما نے. جبرائیل نے کہا حضور یہ بڈھی آواز دے رہی, ادھر دھیان مت دو, آگے چلو. آگے چلے. نبی کریم صلی اللہ علیہ وسلم نے اس بڈھی کی آواز پر دھیان نہیں دیا. تھوڑا آگے گئے تو ایک بڈھا ملا اور اس نے بھی حضور کو آواز لگائی. तो जिब्राइल ने कहा कि इनको भी जवाब मत दो, आगे चलो, बुढ़े पर भी ध्यान मत दो, आगे बढ़ो। आगे गए तो एक जमात मिली। ये जमात के लोगों ने आखिरी नबी हजरत मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को सलाम किया। कैसे सलाम किया? अस्सलामु अलैका या आखिरो, अस्सलामु अलैका या अव्वलो, अस्सलामु अलैका या आखिरो, अस्सलामु अलैका या हाशिरो। तीन सलाम किए। अस्सलामु अलैका या अव्वलो, ये सबसे पहले नबी सलाम हुआ पर, क्योंकि हुजूर अखीर में दुनिया में आए, लेकिन अल्लाह के यहाँ सबसे पहले हुजूर की नबूवत का फैसला हो चुका था। अस्सलामु अलैका या आखिरो, ये दुनिया में सबसे अखीर में आने वाले नबी, आप पर सलाम। अस्सलामु अलैका या हाशिरो, जिब्राइल ने कहा कि सलाम का जवाब दो। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सलाम का जवाब दिया। अब पूछा, वो बुढ़ी कौन थी, वो बुढ़ा कौन था, ये जमात कौन सी थी? जिब्राइल का जवाब ध्यान से सुनो। जिब्राइल ने कहा कि वो बुढ़ी औरत जो आपको नजर आई और आपको आवाज दे रही थी, वो ये दुनिया है जो अल्लाह ने मेराज की रात में अपने नबी को बुढ़ी की शक्ल में दिखाया। अब कौन होशियार है जो बुढ़ी से मोहब्बत करे? कोई बुढ़ी के चक्कर में पड़े तो लोग पागल कहेंगे, कुछ अकल भी है कि नहीं, किस दोषी के चक्कर में तू पड़ा? यह हमारे लिए नसीहत है कि मेराज के सफर में 1450 साल हो गए, हमारे हुजूर ने अपनी नूरानी आंखों से दुनिया को दोषी और बुढ़िया की शक्ल में देखा था। इसीलिए नादान है वो उम्मती जो ऐसी बूढ़ी दुनिया से दिल लगावे और मोहब्बत करे। अब सोचो कि 1400 साल पहले दुनिया डोसी थी, तो आज 1400 साल के बाद तो आईसीयू में है, वेंटिलेटर पर है, पता नहीं कब रूह निकले उसकी और कयामत आ जावे। अब जो वेंटिलेटर पर होवे उसके साथ कोई मोहब्बत करे तो उससे बड़ा पागल कौन? इसीलिए मजजूब साहब ने कहा, जगा जी लगाने की दुनिया नहीं है, जगा जी लगाने की दुनिया नहीं है, ये इबरत की जाहे तमाशा नहीं है। अल्लाह दुनिया की नापाक मोहब्बत से हमारे दिलों को पाक फरमाए। अल्लाह से दुआ किया करो, अल्लाहुम्मा ला तजअलिद दुनिया अकबर हम्मिना वला मबलग इल्मिना। अल्लाह इस दुनिया को हमारी सबसे बड़ी फिक्र मत बनाओ कि रात दिन एक ही फिक्र, दुनिया दुनिया दुनिया। अल्लाह ऐसा मत बनाओ। पूछा जिब्राइल, वो बुढ़ा कौन था जो मुझे आवाज दे रहा था? का वो बुड्ढा शैतान था जो मेराज की रात में अल्लाह के नबी को बुढ़े की शक्ल में दिखाया गया। या अय्युहन्नास इन्न वादल्लाहि हक फला तगुर्रन्नकुमुल हयातुद दुनिया वला यगुर्रन्नकुम बिल्लाहिल गुरूर। ए लोगो, अल्लाह फरमाते वादा हमारा सच्चा है, ये दुनिया की जिंदगी की रौनक तुमको धोखे में न डाले, और बड़ा धोखा देने वाला शैतान तुम्हें धोखे में न डाले, आखिरत को भूल मत जाओ। अल्लाह के नबी ने मेराज की रात में शैतान को बुड्ढे की शक्ल में देखा है। फिर पूछा कि वो जमात कौन सी थी जिसने नबी जी को सलाम किया, तो कहा ये जमात अल्लाह के तीन नबियों की जमात थी। तीन बड़े बड़े नबियों ने जमात की शक्ल में आकर आखिरी नबी ताजदार मदीना मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को सलाम किया। एक थे हजरत इब्राहिम अलैहिस्सलाम, दूसरे थे हजरत मूसा अलैहिस्सलाम, और तीसरे थे हजरत ईसा अलैहिस्सलाम। तीन नबियों ने जमात की शक्ल में आकर मेराज की रात में हवा में उड़ते हुए हुजूर को सलाम पेश किया, और जिब्राइल ने कहा कि इनके सलाम का जवाब दो। हुजूर ने जवाब भी दिया इनको। फिर अजीब बात, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मक्का से उड़े मदीना, वादी सीना, मदियन, और जो है बैतुल लहम, सब जगह देखते देखते आगे बढ़ रहे। अब पहुंचे मस्जिद अक्सा बैतुल मुकद्दस के बिल्कुल करीब। एक जगह खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि मैंने मेराज की रात में हवा में उड़ते उड़ते हजरत मूसा अलैहिस्सलाम को देखा, कि मूसा अलैहिस्सलाम कब्र में है, खुद हुजूर ने देखा, और कब्र में खड़े खड़े नमाज पढ़ रहे थे, और मूसा अलैहिस्सलाम की कब्र का हुजूर ने एड्रेस समझाया उम्मत को कि अगर मैं वहां हूं तो तुमको ले जाके दिखाऊं कि ये मूसा की कब्र है। हुजूर ने फरमाया मररतु अला मूसा लैलत उसरी अभी इंदल कसीबिल अहमर वहुवा काइमुन युसल्ली फी कब्री। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि लाल रंग का एक टीला यानी छोटी सी टेकरी, छोटी सी पहाड़ी, वहां मूसा अलैहि सलाम की कब्र, और उस कब्र में मूसा अलैहि सलाम नमाज पढ़ रहे, और मेरे हुजूर की नूरानी जबान से निकली हुई बात 1450 साल होने आए, जिसको भी देखना हो वो मस्जिद अक्सा की जियारत में जाके देख के आवे। जहां भी मूसा अलैहि सलाम की कब्र है वहां लाल रंग की टेकरी आज भी है, आज भी है। और जैसा कि दूसरी रिवायत में आता है कि रास्ता और रास्ते से एक तरफ लाल रंग की पहाड़ी और वहां मूसा अलैहि सलाम की कब्र, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने देखा कि मूसा अलैहि सलाम कब्र में खड़े होकर के नमाज अदा कर रहे थे। अच्छा एक बात समझो, कब्र की जिंदगी में नमाज ये दुनिया की नमाज की तरह नहीं है, याद रखना। दुनिया में नमाज फर्ज है, दुनिया में नमाज पर सवाब है, दुनिया में नमाज पे बरकत है। अब जब इंसान की मौत हो जाएगी, कब्र में जाएगा, तो जन्नत जहन्नम तो कयामत के बाद मिलेगी। कब्र के अंदर जन्नत की राहत आएगी, हवाएं आएगी, जन्नत का बिस्तर आएगा, जन्नत की खिड़की खुल जाएगी, लेकिन कयामत तक का टाइम कहां गुजारे? तो किसी को अल्लाह सुला देंगे, सो जाओ कयामत के दिन उठना, और बहुत से बंदों को पूछा जाएगा टाइम कहां गुजारना। तो दुनिया के अंदर जो नेक काम में दिल लगता था, आदमी अल्लाह को कहेगा ये काम मुझे करने दो, ये नेक काम में मुझे बहुत मजा आता है, मैं कब्र में यही काम करूंगा। अल्लाह के ऐसे ऐसे बंदे भी गुजरे हैं कि जिन्होंने कब्र में जाके कुरान पढ़ने की इजाजत मांगी कि आप बैठे बैठे क्या करेंगे, यहां कुरान पढ़ेंगे। और ऐसे भी अल्लाह के बंदे जिन्होंने कब्र में जाकर 70,000 कुरान पढ़ लिए। तो मूसा अलैहिस्सलाम कब्र में नमाज पढ़ रहे। तो जिस नेक काम में दुनिया में जिंदगी गुजरती है, कब्र के अंदर वो रूहानी चीज नसीब होती है। हुजूर ने जियारत की हजरत मूसा अलैहिस्सलाम की, कब्र में नमाज पढ़ रहे थे, और जहां मूसा अलैहिस्सलाम की कब्र है वहां छोटी सी मस्जिद बाजू में है, और मस्जिद के एक तरफ मूसा अलैहिस्सलाम की कब्र है, ऊंची ऊंची ग्रिल लगी हुई है, और नाम ही है नबी मूसा मस्जिद। छोटी सी मस्जिद है जैसी अपनी ये मस्जिद है, और फिर वहां से थोड़ा आगे जाएंगे मस्जिद अक्सा आ जाती है। इस सफर में बुराक पर उड़ते उड़ते नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कुछ अजीब अजीब चीजें और भी देखी, और हुजूर ने अपनी उम्मत को इसलिए बतलाया ताकि उम्मत इस गुनाह से अपने आप को बचावे, इसलिए अपनी उम्मत को बताया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मेराज की रात में एक कौम से गुजरे, बहुत बड़ी कौम थी, बहुत सारे लोग। ये नाखून हैं, उनके तांबे के नाखून थे, तांबे के, और वो तांबे के नाखून के जरिए अपने चेहरे को छीलते थे, खुद अपने हाथ से अपने चेहरे छीले, खून निकाले, और अपने सीने को भी छीलते थे और खून निकालते थे। अब तांबे से, तांबे के नाखून से छीले तो कितनी तकलीफ होए। आज कोई बड़े नख वाला हमको नख मार दे रहे तो हम कहते नखोरिये मार दिए, ने ये सब जख्म हो गया, ने दुख रहा है, तो जरा सी देर के लिए सोचो तांबे के नख होवे और उससे चेहरा छीले, सीना छीले, तो कितनी तकलीफ हो। और एक मर्तबा नहीं, छीला तकलीफ हुई, खून निकला, फिर कुदरती अच्छा हो गया, फिर दोबारे छीलते कंटिन्यू लगातार छीलते हैं, तकलीफ होती है, अच्छा होता है, फिर छीलते हैं, फिर अच्छा होता है, कंटिन्यू उनको सजा हो रही है। तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिब्राइल अमीन से पूछा, जिब्राइल ये कौन सी कौम है जिनके नाखून तांबे के हैं, तांबे पीतल के, और वो खुद छीलते हैं, खून निकालते हैं? तो जिब्राइल अमीन ने जवाब दिया, ए अल्लाह के लाडले प्यारे नबी, ये वो लोग हैं जो जब दुनिया में जिंदा थे तो लोगों का गोश्त खाते थे यानी गीबत करते थे, का जो भी गीबत करता है वो मौत के बाद उनके नाखून तांबे के बनेंगे और वो कयामत तक उनको ऐसी सजा होगी, चेहरा छीलेंगे, सीना छीलेंगे, लो लुहान हो जाएंगे, ये तकलीफ उनको होगी। इसलिए गीबत का गुना मत करो। कुरान में अल्लाह ने मना किया, वला यगतब बादुकुम बादा, आपस में कोई किसी की गीबत न करे, हराम है, बहुत बड़ा गुनाह है। अब गीबत कहते हैं किसको? कोई गलत बात, गलत काम किसी के अंदर है, कोई करता है और हम उसकी गैर हाजिरी में बोले, क्यों उसके सामने बोलेंगे तो बुरा लगेगा, उसको गीबत कहते हैं। एक आदमी शराब पीता है और उसकी गैर हाजिरी में हम गेवे, वो तो शराब पीता है, पिद्दल आदमी है, अब उसके मुंह पे गेवे तो उसको बुरा लगे, इसी को गीबत कहते हैं, हराम है। तो कहा गीबत करने वालों के तांबे पीतल के नाखून और वो अपने गाल अपने सीने को छीलते हैं, इसीलिए गीबत के गुनाह से बचो, गीबत के गुनाह से बचो। आज जहां भी दो चार मुसलमान बैठेंगे किसी की गीबत करेंगे, फोन करेंगे गीबत करेंगे, व्हाट्सएप पर गीबतें करेंगे, हराम है, खतरनाक गुनाह है। फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम आगे चले, लोग नहर में नहा रहे थे, कोई नहर में नहा रहा है, लेकिन क्या हो रहा है कि पत्थर, बड़े बड़े पत्थर, वो जबरदस्ती खाता है। वो आज कोई आदमी अक्खा सेब नहीं खा सकता, सेब को भी अगर काटे बगैर खावे तो टुकड़े टुकड़े दांत से करके खावे, अक्खा सेब नहीं खा सकता, फ्रूट भी अक्खे अक्खे नहीं खा सकते। तो बड़े बड़े पत्थर जब अक्खे अक्खे खाएंगे, अल्लाह बचाए मुंह फट जाएगा, दांत टूट जाए, जबड़े फट जावे, ऐसी हालत होगी, वो भी नेर में नाते नाते, बड़े बड़े पत्थर खावे। तो ये मंजर देखा, ये सीन देखा, तो हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने जिब्राइल को पूछा, जिब्राइल ये कौन लोग हैं? तो कहा ये सब व्याज खाने वाले लोग हैं, जो दुनिया में इंटरेस्ट में, ब्याज में, सूद में पड़ते हैं, का उनको मौत के बाद वहां नहर में डाला जाएगा और उनको पत्थर खिलाए जाएंगे। इसलिए ब्याज के चक्करों में मत पड़ो। या अय्युहल्लदीना आमनु ला ताकुलुर रिबा अदआफम मुदाअफा, व्याज के चक्करों में मत पड़ो, ये हराम है, गुनाह है, बड़ा गुनाह है, छोटा नहीं, बड़ा गुनाह है। और मौत के बाद उसकी सजा ये है कि ऐसे लोगों को नहर में तैरते तैरते पत्थर खिलाए जाएंगे। आज सख्त हड्डी बोटी में हम नहीं खा सकते, नरम बोटी खा के हड्डी साइड पे कर देते हैं, आम ऊपर से खा के गुटली साइड पे कर देते हैं। तो कयामत, तो फिर कब्र के बाद की जिंदगी में, कब्र की जिंदगी में पत्थर खिलाए जाएंगे, कितनी खतरनाक सजा होगी। اللہ سود سے بچنے کی توفیق عطا فرمائے. پھر نبی کریم صلی اللہ علیہ وسلم ایک جگہ سے پاس ہوئے گزرے, وہاں بہت سارے لوگ تھے, قوم تھی. یہ سب چیزیں معراج کی رات میں حضور نے دیکھی. وہ کیسی قوم تھی؟ صبح میں اپنی کھیتی میں بیج لگاوے اور شام کے اندر تو کھیتی تیار ہو جاوے, تو شام کو کھیتی کاٹ لے گئے. کتنا لکی کسان ہے, لکی فارمر ہے نا, نصیب والا کھیڑوت ہے. صبح میں بی لگایا, شام کو کھیتی تیار, کاٹ کے گھر لے آیا, اور مزہ ہے مزہ اس کو. تو جبرائیل امین کو پوچھا کہ جبرائیل یہ کون لوگ ہیں, کون لوگ ہیں؟ کہا کہ یہ خوش نصیب لوگ ہیں جو اللہ کے راستے میں دنیا میں مال لگا دیتے, قتال فی سبیل اللہ, جہاد فی سبیل اللہ, اس میں وہ لوگ مال لگاتے تھے اللہ کے راستے میں. تو کہا کہ ایک نیکی 700 نیکی سے زیادہ ہو جاتی ہے. قرآن میں فرمایا اللہ نے, مثل الذین ينفقون اموالهم فی سبیل اللہ کمثل حبۃ انبتت سبع سنابل فی کل سنبلۃ مئۃ حبۃ واللہ یضاعف لمن یشاء. اللہ کے دین کے لیے جو لوگ مال لگاتے ہیں وہ اتنے خوش نصیب ہیں کہ زمین میں ایک بیج ڈالا, ایک پودا نکلا, اس پر 7 بالی نکلی, ہر بالی میں 100 دانے, جب کھیتی کاٹی تو ایک دانے نے 700 دانے اگائے. ایک روپیہ اللہ کے نام پہ خرچ کیا, 700 کا ثواب. یہ تو اللہ تعالی نے گنتی بتلائی کہ ایک پر 700 دیں گے. آگے کیا فرمایا, واللہ یضاعف لمن یشاء, کسی کو 7,000 دیں گے, کسی کو 7,00,000 نیکی دیں گے, کسی کو 7,00,000,000 نیکی دیں گے. یہ اللہ کے ہاتھ میں ہے, اخلاص کے ساتھ صحیح تقاضے پر خرچ کرے گا تو اللہ تعالیٰ 700 نہیں, ہزاروں لاکھوں کروڑوں نیکی ایک روپیے کے اوپر عطا کریں گے. یہ منظر بھی حضور نے معراج میں دیکھا کہ اللہ کے راستے میں خرچ کرنے والوں کو اتنا زیادہ ملتا ہے, اتنا ثواب ملتا ہے, اتنی نیکی ملتی ہے. یہ سین بھی معراج کی رات میں دیکھا. اور بھی بہت سارے عجیب عجیب مناظر ہیں. اللہ تعالیٰ ہم سب کو سود سے بچنے کی توفیق عطا فرمائے, غیبت سے بچنے کی توفیق عطا فرمائے. اللہ اچھے کاموں میں, نیک اعمال میں, دین کے کاموں میں مال لگانے کی توفیق عطا فرمائے, اور اللہ تعالیٰ اس کے اوپر ہمیں آخرت میں بہترین بدلہ عطا فرمائے. اس ہفتے یہاں ان میں ہمارے جامعہ ڈابھیل کے ایک استاد کئی سالوں سے حفظ کلاس پڑھاتے تھے, مولانا رفیع الدین صاحب کا انتقال ہو گیا. ابھی ربیع الاول کے مہینے میں چھٹیوں میں کہیں سفر میں گئے تھے, بیمار ہو کے آئے, پھر بیمار 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 رہے, اور منگل بدھ کو تو طبیعت اچھی ہو گئی تھی, مدرسے آئے بھی کہ اب سنیچر سے آ کے میں کلاس پڑھاؤں گا, اور اللہ کے یہاں چلے گئے. عزائم لے کے آئے تھے کہ سنیچر سے پھر پڑھاؤں گا تو انشاءاللہ قیامت تک پڑھانے کا ثواب ملے گا. خدا کے یہاں عزائم پر فیصلے ہوتے ہیں, اللہ تعالیٰ ان کی بال بال مغفرت فرمائے, کروڑوں رحمتیں نازل فرمائے. ان کی قرآن کی خدمت کو اللہ قبول فرماوے. الحمدللہ رب العالمین، سبحان اللہ وبحمدی، سبحان اللہ العظیم، اللہم صل علی سیدنا محمد وعلى آل سیدنا محمد صلاة تنجینا بها من جمیع الاحوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام یا ذا الجلال والاکرام یا رحم الراحمین یا رحم الراحمین یا رحم الراحمین و الہکم الہ واحد لا الہ الا هو الرحمن الرحیم. اللہم اغفر امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللہم ارحم امت سیدنا محمد صلی اللہ علیہ وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم صلح شان أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم انصر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اجبر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم استر أمة سيدنا محمد صلى الله عليه وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما. اے اللہ آفتوں بلایا مصائب و عالم سے آزمائش و امتحان سے ہر ہمیش ہم سب کی حفاظت فرما. تمام بیماروں کو شفا عطا فرما. پریشان حال کی پریشانیوں کو دور فرما. مظلوموں کی نصرت اور مدد فرما. ظالموں کو ایمان عطا فرماؤ. مظالم کا خاتمہ فرماؤ. عدل و انصاف کا بول بالا فرماؤ. اے اللہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کا امتی پوری دنیا میں جہاں کہیں بھی ہے اس کی قیامت تک آنے والی آل اولاد نسلوں کی ایمان کی حفاظت فرماؤ. جان مال کی حفاظت فرماؤ. عزت عصمت کی حفاظت فرماؤ. دینداری کی حفاظت فرماؤ. جو مرتد بن گئے مرتد بنا دیے گئے ان کو دوبارہ ایمان عطا فرماؤ. اے اللہ ہماری عمروں میں برکت عطا فرماؤ. زندگی میں بار بار مکہ مدینہ کی حاضری عطا فرماؤ. اے اللہ حلال برکت والی روزی عطا فرماؤ. حلال برکت والی روزی عطا فرماؤ. نمازوں کا اہتمام با جماعت عطا فرماؤ. نمازوں کا خشوع خضوع عطا فرماؤ. کامل تقویٰ عطا فرماؤ. اے اللہ جو ہمارے بھائی بہن بچے بوڑھے اس وقت بے سہارا ہے اے اللہ ان کی زندگی کی تمام ضروریات خزانے غیب سے پوری فرماؤ. بھرپور نصرت اور مدد فرماؤ. اے اللہ عافیت کا معاملہ فرماؤ. پیارے آقا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے جتنی خیر بھلائیاں مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. وصلی اللہ وسلم علی سیدنا محمد وعلی آلہ وصحبہ وعلی من تبعہم بإحسان الی یوم الدین. اللہم آمین. اللہم آمین. اللہم آمین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. Yeah.